नमस्कार, फ्रिडम चौतारी पडकास्टको 145 अङ्कमा यहाँहरूलाई स्वागत छ। म नानुमैया खड्का। अघिल्लो पडकास्टमा हामीले पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य सम्बन्धी राष्ट्रिय दिवसको अवसर पारेर फोटो पत्रकार दिपेन्द्र ढुङ्गानासँगको कुराकानी प्रस्तुत गरेका थियौँ। पत्रकार ढुङ्गाना जेनजी आन्दोलनमा रिपोर्टिङको क्रममा गोली लागि घाइते भएका थिए। त्यसै गरी आजको एपिसोडमा पनि हामी सोही घटनामा घाइते भएका अर्का पत्रकार शम्भु दङ्गालसँगको कुराकानी प्रस्तुत गर्दैछौँ। पत्रकार दङ्गाल विगत 17 वर्षदेखि विभिन्न सञ्चार माध्यमसँग आबद्ध भई काम गर्दै आएका थिए। गत वैशाखदेखि भने उनले आफ्नै मिडिया नयाँ दर्ता गरेर सञ्चालनमा ल्याएका छन्। आजको पडकास्टमा हामीले पत्रकार दङ्गालसँग फिल्डमा रिपोर्टिङ गर्ने क्रममा पत्रकारले के कस्ता चुनौती भोग्छन् त, उनीहरूको सुरक्षाको सुनिश्चितताका लागि के गरिनु पर्ला, पत्रकारहरूमाथि भएका अपराधको दण्डहीनता अन्त्य गर्न के कस्ता ठोस कदमहरू चालिनुपर्छ र पीडित पत्रकार र उनका परिवारलाई न्याय कसरी सुनिश्चित गर्न सकिन्छ आदि विषयमा कुराकानी गरेका छौँ। सुनौ फ्रिडम चौतारी पडकास्टको 145 एपिसोड। नमस्ते सर।
नमस्ते,
स्वागत छ। पहिला सुरुवात गरौँ तपाईँको पत्रकारिता करियरबाट। कहिलेबाट सुरु गर्नुभयो, कहाँबाट सुरु गर्नुभयो?
मैले चाहिँ 2062 सालदेखिबाट
हजुर
पत्रकारिता सुरु गरेको। मेरो पत्रकारिताको थालनी चाहिँ छापा माध्यमबाट भएको। म चाहिँ भक्तपुरबाट प्रकाशित हुने मध्यपुर पोस्ट पत्रिकाबाट चाहिँ मैले समाचार लेख्न थालेको थिएँ। अनि 62 सालदेखिबाट 67 सालसम्म चाहिँ मैले पत्रिकामा काम गरेँ। 67 सालदेखिबाट चाहिँ मैले रेडियोमा काम गर्न थालेँ। रेडियोमा चाहिँ झन्डै 5 वर्ष जति काम गरेँ, समाचार वाचन गर्ने, कार्यक्रम उत्पादन गर्नेदेखि लिएर क्यापिटल एफएम, त्यसपछि नेपाल एफएम गरेर 2 रेडियोमा काम गरेँ 5 वर्ष जति। त्यसपछि 71 सालदेखि 73 सालसम्म चाहिँ मैले टेलिभिजनमा काम गरेँ। सगरमाथा टेलिभिजनमा चाहिँ मैले त्यहाँ समाचार शाखामा रहेर काम गरेँ।
त्यहाँ पनि गर्नुभयो
हजुर। अनि त्यसपछि 73 सालदेखि 81 सालको मङ्सिरसम्म चाहिँ मैले रातोपाटी.com अनलाइन मिडियामा काम गरेँ। त्यसमा मैले पार्लियामेन्ट रिपोर्टिङ गर्थेँ, अनि अरू इलेक्सन कमिसनदेखि लिएर ब्युरोक्रेसी, गभर्मेन्ट विभिन्न बिटमा रहेर चाहिँ मैले रिपोर्टिङ गरेँ। झन्डै 17-18 वर्ष पत्रकारिता गरिसके पछाडि चाहिँ जागिर खाएर मात्र चाहिँ खासै केही प्रगति होला जस्तो अनुभव गरिनँ। नेपालमा चाहिँ मिडियाहरूमा चाहिँ अब समाचार लेख्ने, सक्रिय रूपमा समाचार मात्र लेख्ने पत्रकारहरूको अवस्था चाहिँ त्यति सन्तोषजनक छैन। त्यही उनीहरूको जीविकोपार्जन हुन्छ, तर अन्य केही पनि गर्न सक्ने अवस्था हुँदैन। त्यसपछि अब अहिले नयाँ मिडियाहरूको पनि विकास भएको, नयाँ टेक्नोलोजीहरूको पनि विकास भइसके पछाडि अब यो डिजिटल प्लेटफर्मबाट चाहिँ अब एकजना सिङ्गल पत्रकारले पनि 1-2 चाहिँ सहयोगी राखेर राम्रो खालको चाहिँ न्युज कन्टेन्टहरू उत्पादन गर्न सक्ने, त्यो चाहिँ लाखौँ पब्लिकसम्म, अडियन्ससम्म चाहिँ पुर्याउन सक्ने त्यो अवस्था सिर्जना भए पछाडि, अनि धेरै वरिष्ठ पत्रकारहरू पनि अब न्यु मिडियातिर जानुपर्छ भनेर चाहिँ लागेपछि अब मैले पनि अब स्वरोजगार बन्ने तरिकाले जागिर, निकै लामो समयको चाहिँ जागिर यात्राले चाहिँ टुङ्ग्याउँदै मैले चाहिँ रातोपाटी अनलाइन छोडेर अनि अब आफैले केही गर्नुपर्छ भनेर नयाँ अनलाइन चाहिँ दर्ता गरेँ सूचना विभागमा गएर। अनि त्यस पछाडि अनि अब वैशाखमा दर्ता गरेँ। अनि दर्ता गर्ने बित्तिकै काम सुरु गरेको थिएन, अनि साउनदेखिबाट चाहिँ अब काम सुरु गर्नुपर्छ भनेर, अनि यो सानो स्टुडियो बनाउने क्रममै थिएँ म। अलिअलि काम सुरु गर्दै गर्दै थिएँ, 2 साथीहरू पनि राखेको थिएँ। अनि अब यो अहिले चाहिँ अब डिजिटल मिडिया नै मुख्य भएको हुनाले प्रिन्ट, रेडियो, टेलिभिजनभन्दा पनि युट्युब, फेसबुक, टिकटक लगायतका प्लेटफर्मबाट चाहिँ धेरै अडियन्ससम्म पुग्ने भएको हुनाले चाहिँ अब हामी त्यसमै फोकस गर्ने भनेर हामी अलिकति यो कभरेज गर्ने प्र्याक्टिस गरिरहेको छौँ। अब यस्ता जुलुसहरू, अलिकति ठुल्ठुला खालका चाहिँ नेसनल इभेन्टहरू चाहिँ हामी कभर गर्ने क्रममै थियौँ।
कति भएको थियो नयाँ पोस्ट?
यो चाहिँ वैशाखमा दर्ता गरेको, साउनबाट चाहिँ हामीले सुरु गर्न लागेका थियौँ। साउनबाट चाहिँ हामीले यो रुम लिएर अनि यहाँ स्टुडियो बनाउने, अनि त्यसपछि अलिकति यो डिजिटल कन्टेन्टहरू चाहिँ प्रोडक्सन गर्ने। म पत्रकारिताकै विद्यार्थी हो, मैले चाहिँ एमएसम्म मैले पत्रकारिता विषयमै अध्ययन गरेको छु। मैले प्रिन्ट मिडियाबाट सुरु गरेँ।
हजुर,
प्रिन्ट मिडियामा मैले झन्डै 6-7 वर्ष काम गरेँ। त्यसपछि रेडियोमा 5 वर्ष काम गरेँ, टेलिभिजनमा 2 वर्ष काम गरेँ, अनि अनलाइन मिडियामा झन्डै 8 वर्ष जस्तो काम गरेँ। अनि मसँग चाहिँ अब यो मिडियाको चाहिँ चारै प्रकृतिको चाहिँ अनुभव छ। अनि मैले यो 18 वर्षको जीवनमा चाहिँ अब धेरै खालका चाहिँ उतार चढाव पत्रकारिता क्षेत्र गर्दाखेरि उतार चढावहरू भोगेको छु। अनि मेरो शिक्षा पत्रकारिता मात्रै नभई मैले चाहिँ अब कुनै तालिम कार्यक्रम चाहिँ कहीँ आयोजना हुँदैछ भने कुनै पनि तालिम कार्यक्रम छुट्याउँदै छुट्याइनँ. मैले चाहिँ अब जस्तो स्वदेशमा स्वदेशीले तथा विदेशीहरू एक्सपर्टहरूले दिएका धेरै तालिमहरूमा चाहिँ भाग लिएको छु. जस्तो मोबाइल पत्रकारिता तालिमदेखि लिएर अनि तपाईँको अब यो न्यू मिडियासँग रिलेटेड खालका चाहिँ विभिन्न खालका तालिमहरू अनि सबै तालिमहरू चाहिँ मैले सिकेको छु. अनि म आफै क्यामेरा पनि चलाउँछु, म आफै भिडियो सम्पादन पनि गर्छु, म आफै भोइस पनि दिन्छु, म आफै स्क्रिप्ट पनि लेख्छु. अनि म रातो पार्टीमा काम गर्दा मलाई धेरैले चाहिँ वन म्यान आर्मी भन्छ कि, जस्तो चारजना मान्छे चाहिने ठाउँमा चाहिँ म एक्लै एकजनालाई चाहिँ बाहिर फिल्डमा पठाउनुहुन्थ्यो कि. उहाँहरूले कतै बाहिर फिल्ड रिपोर्टिङ गर्नुपर्ने छ भने चाहिँ म आफै ट्राइपोड क्यामराहरू बोकेर जान्थेँ, ल्यापटप बोकेर जान्थेँ, म ट्राइपोडमा राखेर चाहिँ त्यहाँ आफ्नो भिडियो सुट गर्थेँ, आफै खिच्थेँ, आफै एडिट गर्थेँ, आफै भोइस दिन्थेँ, आफै टाइप
चाहिँ
फोटो पनि म आफै खिच्थेँ. अनि म एकजनाले चाहिँ सबै काम भ्याउने भएको हुनाले मैले जस्तो धेरै जस्तो इलेक्सनको बेलामा मलाई कहीँ रिपोर्टिङ गर्नु पऱ्यो भने चाहिँ सबभन्दा बाहिर फिल्डमा चाहिँ मलाई खटाउनुहुन्थ्यो उहाँहरूले मेरो त्यो एउटा करियरमा चाहिँ. अनि त्यो क्षमता विकास गरेको कारणले चाहिँ मलाई अब यो त्यहाँबाट पनि मलाई जागिरबाट चाहिँ नछोड भनेर धेरै पछि पनि धेरै बोलाइरहनु भएको थियो. अनि मैले चाहिँ होइन अब आफै केही गर्नुपर्छ भनेर चाहिँ अनि म यतातिर चाहिँ सिफ्ट हुन खोजिरहेको थिएँ.
अनि अब त्यो दिन जुन घटना भयो होइन त्यसलाई सम्झिँदाखेरि त्यसको विषयमा केही भनिदिनुहोस् न.
त्यो दिन चाहिँ भदौ 30 गतेको दिन चाहिँ अब एउटा जीवनकै एउटा अविस्मरणीय क्षण नै भयो. जस्तो यो पत्रकारिता गर्दाखेरि धेरै खालका घटनाहरू भोगेका थिएँ तर यस अगाडिको घटना चाहिँ त्यो घटनाले गर्दाखेरि सामान्य लागे. जस्तो विगतमा धेरै खालका चाहिँ अब आक्रमणमा पनि परेको थिएँ पत्रकारिता गर्दाखेरि, मिडिया हाउसहरूमाथि आक्रमण, जस्तो विभिन्न खालको आन्दोलन हुँदाखेरि ती आन्दोलनहरूकोमा पनि आक्रमणमा परेको थिएँ. अनि कतिपय समाचार लेख्दाखेरि अब धम्कीहरूको पनि सामना गर्नु परेको थियो. अनि ती क्षणहरूलाई चाहिँ बिर्साउने खालको चाहिँ घटना घट्यो. यो
एउटा टियुको केसमा पनि हजुरै पर्नुभयो रातो पार्टीबाट.
टियुमा चाहिँ होइन, अर्को साथी हो. म यो पहिला जनजाति आन्दोलन हुँदाखेरि चाहिँ जस्तो मिडिया यो संविधान जारी 72 संविधान जारी हुनुभन्दा अगाडि चाहिँ यो जनजातिहरूले चाहिँ यो आफ्ना मुद्दाहरू चाहिँ संविधानमा समावेश गर्नुपर्छ भनेर चाहिँ विभिन्न खालका आन्दोलनहरू गरेका थिए. त्यो बेला चाहिँ उनीहरूले चाहिँ यो मिडियाले चाहिँ हाम्रो समाचारलाई कभरेज गरेन भन्ने तरिकाले चाहिँ विभिन्न मिडियाका गाडीहरूलाई आक्रमण गर्ने, पत्रकारहरूलाई आक्रमण गर्ने त्यो गरेका थिए. त्यस त्यो आक्रमणमा यसरी म पनि परेको थिएँ. 30 गते घटना सम्झिँदाखेरि चाहिँ जस्तो हामी चाहिँ यो जेएनजी आन्दोलन हुँदैछ र अघिल्लो दिन नै धेरै चर्चा भइरहेको थियो. त्यो दिन पनि बिहान 8 बजेदेखि नै माइतीघर मण्डलामा चाहिँ विद्यार्थीहरू भेला भइरहेको सोसल मिडियाहरूमा आइरहेको थियो. अनि हामी पनि कभर गराउनु त भनेर चाहिँ हामी यहाँबाट हिँड्यौँ. अनि चावल पुगेपछि त्यहाँ 2 कलेजबाट चाहिँ ठ्याक्कै 10 बजे त्यो एउटा सेन्ट लरेन्स कलेज, अर्को मनासलु कलेज, त्यहाँबाट चाहिँ धेरै विद्यार्थीहरू र बाहिर निस्किए. अनि हामी चाहिँ उनीहरूलाई चाहिँ पछ्याउँदै उनीहरूको भिडियो खिच्दै उनीहरू नारा जुलुस गरिरहेका थिए. भिडियो खिच्दै खिच्दै हामी चाहिँ गौशालासम्म पुग्यौँ. गौशाला पुगेपछि उनीहरू चाहिँ त्यहाँबाट मैती देवीको बाटो हुँदै माइतीघर मण्डलातिर लागे. अनि हामी चाहिँ फेरि अरू जुलुसहरू पनि अरू कलेजबाट निस्किन्छ कि भनेर चाहिँ बानेश्वरको बाटो निस्क्यौँ. बानेश्वरबाट चाहिँ त्यो बानेश्वरमा सुरक्षाकर्मी टन्ने थिए, त्यहाँबाट हामी बिजुली बजारको बाटो हुँदै उता यो हनुमान थानी जाने बाटो हुँदै उता बिजुली बजार पुलतिर लाग्यौँ. अनि त्यो बिजुली बजार पुलमा चाहिँ त्यो दिन जेएनजीहरूको आन्दोलन मात्र नभएर अर्को एउटा सानो ग्रुपको पनि आन्दोलन थियो. त्यो चाहिँ मिटर ब्याज पीडितहरूको पनि आन्दोलन थियो. त्यो मिडियाहरू प्रायः कसरी त्यही ठाउँमा त्यहाँ चाहिँ मधेसबाट आएका चाहिँ झन्डै झन्डै 100 व्यक्तिहरू बुढाबुढीहरू थिए. अनि उनीहरूको पनि आन्दोलन थियो त्यो दिन. अनि हामीले त्यो पनि भिडियो खिच्यौँ. त्यो भिडियो खिच्दै खिच्दै हामी चाहिँ त्यो मेन सडक बिजुली बजारको पुलमा पुग्यौँ. त्यहाँ पुग्दाखेरि चाहिँ त्यो ठुलो मास जम्मा भइसकेको थियो. अनि त्यहाँबाट चाहिँ हामी अब त्यो अलिकति एभरेस्ट होटल अगाडि चाहिँ ब्यारिकेड तोडियो. त्यहाँबाट अलिक अगाडि पुगिसके पछाडि अनि नयाँ बानेश्वर चोकमा चाहिँ जुलुस पुग्यो. त्यो चाहिँ अब हाम्रो एकदम अनौठो विषय थियो पत्रकारहरूको लागि. 62-63 आन्दोलन पछाडि कुनै पनि जुलुस चाहिँ त्यसरी नयाँ बानेश्वर चोकमा पुगेर त्यो ट्राफिक आइल्यान्ड चाहिँ कब्जा गराएको थिएन. त्यहाँबाट फेरि अझै अगाडि बढ्यो. अनि त्यसपछि त्यो विद्यार्थीहरू चाहिँ अब प्रहरीलाई चाहिँ हामीले धपाउन सक्यौँ भने उनीहरूमा त्यो एउटा उत्साह जस्तो देखेँ मैले. अनि उनीहरू अलि बढी हौसिरहेको थिएँ कि हामीले चाहिँ प्रहरीलाई धपायौँ है भनेर चाहिँ उनीहरू अगाडि बढिरह्यो. किनभने प्रहरीको चाहिँ एकदमै सानो फोर्स थियो. तर यो पटक चाहिँ सरकारले चाहिँ त्यो अलिकति हेलचेक्राइ गरेको जस्तो प्रष्ट देखिन्थ्यो. किनभने एउटा एक तहको ब्यारिकेड थियो अनि प्रहरी जनशक्ति एकदम थोरै थियो. अनि त्यो जुलुसमा आउने चाहिँ मान्छेहरू कस्ता थियो भने एकदमै त्यो तातो रगत भएका एकदमै त्यो स्ट्रङ यङ युथहरू थिए कि. किनभने अरू जुलुसमा के हुन्छ भने हरेक उमेर वर्ग समूहका मान्छेहरू हुन्छन्, त्यहाँ महिला पनि हुन्छन्, त्यहाँ वृद्धहरू हुन्छन्, अनि त्यो बेरिकेड खेल्न पनि त्यहाँ जाने दुई चारजना युवाहरू आउन सक्छ तर त्यसलाई प्रहरीले हटाउँथ्यो तर अहिले चाहिँ पुरै युथको फोर्स मात्र थियो र उनीहरूलाई त्यो तोड्नलाई चाहिँ केही गाह्रै परेन अनि उनीहरू तोडेर अगाडि बढे अनि अर्को मैले देखेको प्रहरीको कमजोरी पक्ष भनेको त्यो भिडलाई सम्झाउनको लागि उनीहरूसँग त्यो साउन्ड सिस्टम त्यो माइकिङ हुन्छ जस्तो भिड नियन्त्रण गर्न चाहिँ त्यो लाठी र त्यो बन्दुक मात्र होइन आवाजले पनि त भिड कन्ट्रोल गर्न सकिन्छ उनीहरूसँग त्यो सानो खालको ह्यान्ड माइक थियो जसले कि त्यो दुई तिनजना मान्छेलाई पनि सुन्न गाह्रो पर्थ्यो अरे किनभने त्यो भिड नियन्त्रण गर्न चाहिँ अलिकति ठुलो खालको लाउड स्पिकर भयो भने चाहिँ हामी तपाईँहरूलाई चाहिँ गोली चलाउन सक्छौँ है तपाईँहरू भाग्नुहोस् भने चाहिँ ठुलो आवाजले चाहिँ ठुलो ठुलो मासमा चाहिँ त्यो सन्देश पुर्याउने खालको त्यो कम्युनिकेसन सिस्टम पनि प्रहरीसँग थिएन कि मलाई अझसम्म लाग्छ नेपाल प्रहरीले यो कुरालाई अहिलेसम्म पनि ध्यान दिएको छैन मैले जुरु शर्मा त्यस्तो त्यो उनीहरूले त्यो सानो हाते माइक बोकिरहेको हुन्छ त्यो एउटा औपचारिकताको लागि मात्र कि जस्तो हामी ठुलो स्वरले कराउनु र त्यो सानो ब्याट्री हाल्ने त्यो सानो हाते माइकबाट बोल्नुमा कुनै अन्तर हुँदैन कि अनि उनीहरूले कम्तीमा तिन चारवटा लाउड स्पिकरहरू राखेर चाहिँ त्यो भिडलाई चाहिँ निरन्तर रूपमा खबरदारी गर्ने अगाडि बढ्न नदिने मात्रै गरेको भए पनि त्यो धेरै हदसम्म रोकिन्थ्यो अनि त्यो झन् अब त्यो जुलुस चाहिँ विद्यार्थीहरू चाहिँ हौस प्रहरीले धपाइसके पछाडि त्यो जस्तो प्रहरीले पानीको फोहरा पनि हान्यो अनि तर त्यसले पनि कन्ट्रोल गर्न नसकेपछि त्यो युवाहरूमा चाहिँ अझै बढी उनीहरू उत्साहित भयो कि त्यो उनीहरूले लाग्यो कि हामीलाई यो प्रहरीले केही गर्न सक्दैन हामीले यिनीहरूलाई त धपारै छोड्यौँ भन्ने खालको चाहिँ त्यो उनीहरूको साइकोलोजी त्यो भयो जस्तो मलाई लाग्छ किनभने उनीहरू विगतमा कहिले पनि आन्दोलनमा सहभागी नभएका विद्यार्थीहरू थिए उनीहरूलाई त्यो त्यहाँ पुलिसले जुलुसमा के गर्छ कसरी लाठीले हान्छ यस्ता खालको केही पनि अनुभव नभयो क्या कलेजबाट त्यो पनि अधिकांश विद्यार्थी त भोकेका छन् त किनभने कलेज 10 बजी सिद्धियो उनीहरू घरमा खाना खान जानुपर्ने टाइम यहाँ चाहिँ ल हाम्रो जेन्जीहरूको मुभमेन्ट छ सरकारले सोसियल मिडिया ब्यान गर्यो अनि भ्रष्टाचार व्यापक हो हामी विदेश नगरिकन सुख छैन यो सरकारलाई त हामीले चाहिँ खबरदारी गर्नैपर्छ भन्ने उद्देश्य भोगेर उनीहरू अधिकांश कलेजमा पढ्ने विद्यार्थी त भोकेका थिए त्यहाँ अनि त्यही देखेर होला सायद त्यहाँ चाउचाउ र पानी बाँडीहरू पनि धेरै थिए उनीहरू त्यो भोके आउँछन् भन्ने त्यो अगाडि नै थाहा भएर पनि होला अनि त्यहाँ मैले देखेको त्यो प्रहरीले असुर ग्यास हानिरहेछ असुर ग्यास टिपेर उता फ्याँकिरहेछन् अनि फेरि त्यो चाउचाउ खान गइरहेछन् कि त्यो भोक पनि उनीहरूलाई लागिरहेछ त्यस्तो खालको दृश्य थियो कि त्यहाँ त्यो केही मैले भिडियो फुटेजहरू पनि छन् मसँग अनि त्यो तपाईँको उनीहरू चाहिँ त्यो संसद भवनमा चढ्न थालिसकेपछि अनि प्रहरीले चाहिँ अन्धाधुन्ध असुर ग्यास हान्न थाल्यो अनि असुर ग्यास हानिसकेपछि अनि त्यो आँखा पिरो हुने त्यो विद्यार्थीहरूले गाह्रो भइसकेपछि उनीहरूलाई पनि त्यो अलिकति आवेग उत्तेजना त्यसले बढाइदियो अनि उनीहरू अनि झन् बढी चाहिँ ढुङ्गा हान्ने अनि त्यसपछि त्यहाँ मास एक घन्टाको बिचमा त्यहाँ अलिकति स्थिति तनावग्रस्त भइसकेपछि धेरैजसो सोसियल मिडियाहरूबाट त्यो सन्देश फैलिरहेको थियो ए ल बानेश्वरमा यस्तो भएछ है भनेपछि आसपासका क्षेत्रमा रहेका चाहिँ अरू युवाहरू अथवा अरू विभिन्न राजनीतिक फरक राजनीतिक स्वार्थ बोकेका मान्छेहरू ए ल त्यहाँ चाहिँ अब हान्न जानुपर्छ है भन्ने खालको चाहिँ तत्काल त्यो मेसेज चाहिँ सोसियल मिडियाबाट चाहिँ फोटो भिडियो तपाईँको अनलाइन मिडियामा समाचार गइसके पछाडि अनि विभिन्न क्षेत्रबाट चाहिँ त्यहाँ अब मोटरसाइकलमा आउने जस्तो विभिन्न फरक फरक जेएनजी बाहेक युवा नै त हुन् तर फरक उद्देश्य बोकेका र उनीहरूको प्रवेशको क्रम पनि बिस्तारै बिस्तारै बढ्दै बढ्दै गयो तपाईँको 12-11 बजेबाट तनाव सुरु हुन थाल्यो 1 बजेसम्म ठुलै तनाव भइसके पछाडि अनि त्यसपछि त्यहाँ मान्छेहरू चाहिँ तपाईँको शङ्खमूल साइडबाट तिनगुने साइडबाट अनि यता नयाँ बानेश्वर यता अब यो गौशाला साइडतिरबाट सबैतिरबाट चाहिँ थपिँदै आए त्यहाँ थपिँदै आइसकेपछि अनि तपाईँको त्यो पर्खाल भत्काउने अनि तपाईँको अब भित्र छिर्ने त्यो ढुङ्गा हान्ने त्यो व्यापक भइसकेपछि प्रहरले अनि अन्धाधुन्ध गोली चलाउन थाले अनि त्यसपछि अब तपाईँको थाहा भइहाल्यो झन् अब 19 जना त त्यहाँ अन्तिम मरे होइन तपाईँको 450 भन्दा बढी त त्यो गोली लागेर त्यहीँ घाइते भयो अनि त्यहाँ भयावह अवस्था थियो जस्तो त्यहाँ एम्बुलेन्स पनि जान सक्ने अवस्था थिएन जस्तो यो मलाई 1-2 एम्बुलेन्सले ल्याउँदाखेरि पछि मैले कुरा गरेँ उहाँहरूसँग अनि त्यो दिन त अब हाम्रै ज्यान नै जान सक्ने स्थिति थियो हामीलाई त्यो मान्छे घाइतेलाई लिएर हस्पिटल जानै गाह्रो थियो भनेर चाहिँ उहाँहरूले भन्नुभएको थियो जस्तो एउटै एम्बुलेन्सले पनि 40-50 जनासम्मलाई चाहिँ उद्धार गरेको त्यस्तो खालको घटना चाहिँ त्यो दिन भएको थियो म चाहिँ यस्तो हामी 3 जना गएको थियौँ तर त्यो भिडमा हामी 3 छरियौँ हामी चाहिँ सबैले हामीले क्यामेरा बोकेका थियौँ अनि
हेलमेटहरू
केही लगाएको थिएन त्यो हामीलाई त्यो नै थिएन किन त्यो जेएनजी मुभमेन्टमा यो किसिमको दमन हुन्छ भन्ने हामीले कल्पनै गरेका थिएनौँ किनभने आजसम्मको जति पनि जुलुस प्रदर्शनहरू भयो त्यसमा प्रहरीले यति निर्मम ढङ्गले गोली अश्रु ग्यास र गोली प्रहार गरेकै थिएन अनि त्यसमाथि पनि अब विद्यार्थीहरू युवाहरूले शान्त पुलिसलाई चाहिँ फुल दिएर आन्दोलन गर्छौँ भनेको ठाउँमा जाँदाखेरि अब त्यो हामीले त्यो यस्तो त्यो सुरक्षा अप्नाउनुपर्छ भनेर कल्पनै गरिएको थिएन मैले चाहिँ त्यो हामी सिङ्गल सिङ्गल भिडियो खिच्न थाल्यौँ अनि मसँग चाहिँ यो 150 mmको लेन्स थियो. मैले अलिकति टाढा त्यो ठ्याक्कै भिडमै नजिक नै अलिक टाढाबाट फोकस गरेर जुम गर्दै खिचिरहेको थिएँ. अनि पछि तपाईँको कति मैले चाहिँ धेरै सो भिडियो खिच्दाखेरि यत्रो टाइम पनि उल्लेख अहिले दिउँसोको यति बजेको छ अहिले ठ्याक्कै यहाँ यस्तो भइरहेको छ भने त्यो भिडियोमा बोल्दै त्यो त्यसरी पनि खिचिरहेको थिएँ मैले. अनि त्यो खिच्ने क्रममा चाहिँ झन्डै 2:30 बजेतिर यो नयाँ बाँचेर चोककै छेउमा संसद भवनतिर चाहिँ अट्याक गरिरहेको थियो उनीहरूले. अनि त्यो संसद भवनको पर्खाल भत्काइरहेको थियो र त्यहाँबाट चाहिँ उनीहरूले पर्खाल भत्काइरहेको भिडियो चाहिँ मैले खिचिरहेको थिएँ. अनि त्यो जेन्जीहरूलाई हानेको गोली चाहिँ त्यो ठ्याक्कै उनीहरूलाई छलेर ठ्याक्कै मेरो पछाडि आएर चाहिँ यो यहाँबाट छेडेर चाहिँ यता पछाडिबाट निस्क्यो. अनि म ढलेँ अनि मेरो त्यो लेन्स चाहिँ फुट्यो. अनि त्यसपछि अनि एउटा हातले हात उठाएर चाहिँ अनि मलाई गोली लाग्यो मलाई चाहिँ हस्पिटल लैजानुहोस् भनेपछि अनि त्यो भत्काइरहेकाहरू चाहिँ आएर चाहिँ अनि मलाई अनि बोकेर अनि यता एभरेस्ट हस्पिटलमा लिएर आयो. अनि त्यहाँ ल्याइसकेपछि त्यहाँ चाहिँ अब भित्र त्यहाँ बिरामी राख त्यो घाइते राख्ने ठाउँ नै थिएन. ए एकदम रुवावासी कोलाहाल त्यो डक्टर नर्सहरू पनि छटपटाइरहेको अनि उनीहरू नै अब के गर्ने कसो गर्ने भन्ने अवस्थामा थिए. अनि बल्ल बल्ल अनि त्यहाँ चाहिँ त्यो भुइँमै त्यो म्याटहरूमा सुताएर अनि त्यो ब्यान्डेजहरू लगाइदिनु भयो अनि पेन किलरहरू दिनुभयो. अनि त्यसपछि त्यहाँ एक्सरे गरेर हेर्दाखेरि चाहिँ तपाईँको चाहिँ हड्डी फ्र्याक्चर भयो जस्तो छ अनि तपाईँलाई चाहिँ हामी उसमा ट्रमामा रिफर गर्छौँ भन्नुभयो. अनि तपाईँको त उहाँ ट्रमामा पठाउनलाई एम्बुलेन्स नै थिएन किनभने त्यो भएको एम्बुलेन्स पनि त्यो त्यहाँ घटनास्थलबाट चाहिँ नजिकको हस्पिटल लानमै व्यस्त थियो. टाढाको एम्बुलेन्स पनि आउन सक्ने स्थिति थिएन. अनि तपाईँको रगत यति धेरै ब्लड गइरहेको थियो कि अनि अब यो ब्लड गरे मरिन्छ कि क्या हो भने जस्तो फिल भयो त्यो बेलामा. त त्यो डक्टरलाई भने यो ब्लड रोक्ने औषधि हुँदैन, यो रोक्ने औषधि हुँदैन, यसलाई त्यो ब्यान्डेज मात्रै गर्ने भन्नुहुन्छ. अनि यो ब्यान्डेज बाँध्दा बाँध्दा यत्रो भइसकेको छ, त्यो रगत पुरै भरिसकेको छ. अनि हाततिर यसो हेर्छु यहाँ पनि रगत कम कम भइरहेछ, रिङ्गटा चलिरहेछ. अनि त्यसपछि अनि अनि एम्बुलेन्स बोलाउनुहोस् तपाईँले काँडा हुन्छ कसरी हुन्छ कि यो रगत रोक्नुहोस् कि कहाँ मलाई कहाँ पठाउनु त्यो पठाइदिनुहोस् भनेर म कराएँ. त्यसपछि अनि अनि एउटा एम्बुलेन्समा चाहिँ अनि 3 जनालाई कोचेर हालेर अनि ट्रमा सेन्टर पठाइदिनु भयो. अनि ट्रमा सेन्टरमा पनि त्यस्तै बिजोग थियो. त्यहाँ पनि त्यो भुइँमा चाहिँ छरपष्ट घाइतेहरू अनि कोहीको चाहिँ अब यो यहाँ पाखुराबाट रगत आइरहेछ, कोहीको त्यो आँखा फुटेर यहाँ ब्यान्डेज लगाइरहेछ, अनि कोही छटपटाइरहेछन्. अनि त्यहाँ यता त्यो हेर्छु त्यो पुरै त्यो बिजोग लाग्दो दृश्य छ कि अब. अनि त्यहाँ पुगे पछाडि पनि मलाई भुइँमै सुधाएँ. त्यहाँ पनि फेरि ब्लड गयो रोकिदिनु पऱ्यो भने त्यहाँ पनि यो ब्यान्डेज मात्रै बाँधेँ. अनि तपाईँ अलिकति माथि उठाउनुहोस् यो रोक्न सक्दैन, यो ब्लड जानै दिनुपर्छ भन्ने कुरा गरेको मैले.
गोली निकालिसकेको थियो
अनि हो मेरो चाहिँ गोली यस्तो हो यहाँबाट छेडेर यताबाट निस्क्यो यहाँ भित्र गोली अड्केन,
मेरो
पुवालै परेको यहाँबाट छेडेर
एउटा गोली
हजुर त्यो मेटल बुले. अनि मैले मलाई चाहिँ के लाग्यो भने त्यो पहिला चाहिँ सुरुमा मलाई एकतिर मात्रै गोली लागेको होला भन्ने सोचिरहेको थिएँ. अनि पछि चाहिँ दुइटा त्यो छेडेर पुवालै पारेको रहेछ कि त्यो चाहिँ अब यो मलाई 1 वर्ष जस्तो लाग्छ भनेर छ यो
हड्डी
जोडे मलाई. अनि अनि राति अनि उनीहरूले चाहिँ त्यो प्राथमिक उपचार चाहिँ अब यो घाउ हल्का सफा गरिदिएर अनि त्यो यो के अरे तपाईँको ऊ प्लास्टर हुँदो रहेछ एउटा यस्तो यल आकारको टेम्पोररी प्लास्टर त्यो के अरे स्ट्यान्डीलाई हलचल गर्न नदिने त्यस्तो खालको लगाएर बाँधिदिएर अनि त्यसपछि त्यो वार्डमा सारिदिनु भयो. अनि मेरो पालो चाहिँ 25 गते मात्रै आयो मेरो यो अपरेसनको लागि. अनि 25 गते मात्रै अनि तपाईँ यो घाउ सफा गर्ने घाउ सिलाउने अनि काम भयो. अनि त्यसपछि म झन्डै 16 दिन जति चाहिँ हस्पिटलमा बसेँ. अनि त्यो हस्पिटल बस्न पनि गाह्रो भयो. अब त्यहाँ चाहिँ तपाईँको घाउ पाक्ला जस्तो भइरहेको थियो अनि यो घाउ पाक्यो भनेदेखि फेरि यो विश्वमा धेरै टाइम लाग्छ अरे खुट्टाको घाउ. अनि यो सङ्क्रमण हुने जोखिम पनि धेरै हुने रहेछ गोली लागेको घाउ चाहिँ. अनि 16 दिन जति बस्यो अनि त्यहाँ हस्पिटलमा बस्नु पनि धेरै गाह्रो.
अनि उपचार खर्च चाहिँ
अनि उपचार खर्च यस्तो अब यो हस्पिटलमा लाग्ने औषधि अनि बेड चार्ज चाहिँ लागेन. तर अब त्यहाँ हस्पिटल बस्दाखेरि अब जस्तो बिरामी कुराले खाने जस्तो आफूलाई खानेकुरा हो जस्तो अब यो बैशाखीहरू अरू चाहिने कुराहरू सबै आफैले नै व्यवस्था गर्नु पऱ्यो.
के कति जति लाग्यो होला
मेरो अब यस्तो छ अब यो तपाईँको अब त्यो त छुट्टै भइहाल्यो त्यो हस्पिटल लाग्ने खर्चहरू. अब मेरो परिवार चाहिँ पुरै ममा डिपेन्ड हो कि. मेरो बुवा हुनुहुन्छ 72 वर्षको, आमा हुनुहुन्छ 68 वर्षको, अनि त्यसपछि भाइ छ, श्रीमती, दुईवटा बच्चाहरू छन्. अनि मेरो अब अहिले कमाइ भनेको केही पनि छैन. कमाइ गर्न चाहन्छ भनेदेखि अब खुट्टाको अवस्था यस्तो छ,
अझै एक वर्ष भन्नुभएको छ डक्टरहरूले।
अनि त्यो एउटा क्यामेराको पनि त्यो लेन्स पनि गयो, त्यो त्यो ठ्याक्कै लडेमा लड्दाखेरि त्यो क्यामेराको बडी चाहिँ ठिक छ।
कति जति पर्छ त्यो रिपेयर?
त्यो रिपेयर हुन्छ? रिपेयर त हुँदैन थियो, त्यो नै भित्र फुटेको छ। त्यो 45,000 जति पर्छ होला त्यसो। अनि अब यसमा तपाईँको यो भनौँ न त्यो अरू सहयोगभन्दा पनि यो एउटा मानवीयता देखाउने काम पनि राज्यपक्षले चाहिँ गरेन कि यो बिचमा, जस्तो 2 महिनाभन्दा बढी भइसक्यो होइन, जस्तो पत्रकारहरूको चाहिँ अब विभागीय मन्त्रालय भनेको सूचना तथा सञ्चार मन्त्रालय हो, त्यहाँ चाहिँ अहिले पत्रकार नै मन्त्री भएर गएका छन्। अनि यो मैदानमा फिल्ड रिपोर्टिङ गर्नेहरूको फेरि आफ्नै खालका दुःखहरू छन् कि, तिनीहरूलाई खासै मान्छेले पनि चिन्दैनन्, त्यसको समाचार लेख्दाखेरि पनि त्यसको आउने भनेको एउटा सानो बाइलाइन नाम मात्रै आउँछ त्यो पत्रकारको। उसले त्यो धेरै रिक्स मोलेर सूचनाहरू कलेक्सन गर्छ, भिडभाडमा जान्छ, अथवा कसैले चाहिँ लुकाउनु दबाउनु खोजेका गलत क्रियाकलापहरूलाई चाहिँ उसले चाहिँ उजागर गर्न चाहिँ मेहनत गर्छ, धाक धम्कीहरू सहन्छ होइन। ती पत्रकारहरू चाहिँ सधैँ नै ओझेल पनि पर्दो रहेछन् कि, मैले देखेको जस्तो प्रिन्ट मिडिया टेलिभिजनमा काम गर्ने जस्तो पत्रिकामा पनि राम्रो समाचार आयो भने त्यो सम्पादककै नाम आउँछ, र यो फलानु सम्पादक आएपछि र है यसले त खतरा खतरा न्युज दिन थाल्यो भने सम्पादकको क्रेडिबिलिटी बढ्छ, मिडिया हाउसको बढ्छ होइन, त्यहाँ रिपोर्टरको चाहिँ त्यो खासै बढ्दैन। मैले त्यो पनि त्यो अनुभव गरेको, जस्तो मैले लामो समय अनलाइनमा काम गर्दाखेरि पनि, जस्तो टिभीमा काम गर्दाखेरि पनि, त्यहाँ आउने भनेको त्यो बाइलाइन मात्रै हो, अनि सायद त्यहाँ चाहिँ फिल्ड रिपोर्टिङ गरेर गएको दुःख गरेको त्यस्तो खालको पत्रकार पुगेको थियो नि, ए यस्ता पत्रकारहरू पनि छन् कि भनेर ध्यान दिन्थ्यो होला जस्तो लाग्छ। तर उहाँहरूले चाहिँ भनौँ न यत्रो 2 महिनासम्म पनि को पत्रकार घाइते भएको छ, आन्दोलनमा के छ, त्यो कुनै चासो राख्नु भएन कि,
सोधीखोजी भएको छैन। अनि
तपाईँको नेपालमा फेरि यति धेरै पत्रकारसँग सम्बन्धित सङ्घ संस्थाहरू छन् होइन, तपाईँको राजनीतिक दलसँग आबद्ध भातृ सङ्गठनहरू छन्, विभिन्न खालका पत्रकारहरू छन्, अनि तपाईँको जस्तो विभिन्न वैदेशिक सहायताबाट चलेका पनि अब तपाईँको झन्डै 100 भन्दा बढी होला नि त्यस्ता पत्रकारसँग सम्बन्धित संस्थाहरू कि। तपाईँको चाहिँ अब कोही एउटा पत्रकार चाहिँ समस्यामा परेको छ नि, बोल्दिने चाहिँ कोही हुँदो रहेछ भन्ने मैले महसुस गरेँ। मलाई चाहिँ पोलिटिकल पार्टीसँग सम्बन्ध राखेका पत्रकारिता संस्थासँग आबद्ध हुनै मन लागेन, किनभने म चाहिँ पत्रकारिताको विद्यार्थी, पत्रकारिता पढेँ मैले, मैले जानेको चाहिँ पत्रकारको नैतिकता भनेको चाहिँ कोही कुनै पनि पक्षप्रति उसको आग्रह पूर्वाग्रह हुनुहुँदैन, ऊ निष्पक्ष हुनुपर्छ। जब कुनै दलमा आबद्ध भइसकेपछि उसले त्यो दलको विचार बोकेर हिँड्नुपर्छ। अनि मैले त्यो पत्रकार महासङ्घको चुनावमा भोट हाल्नलाई चाहिँ ल कहिलेकाहीँ केही परेन यसले विज्ञप्ति निकाल्छ भनेर उनीहरूको मेम्बरसिप चाहिँ पत्रकार महासङ्घको चाहिँ त्यो एउटा स्वतन्त्र संस्था भएको हुनाले त्यसको सदस्यता चाहिँ मैले चाहिँ वार्षिक रूपमा आफैले पैसातिर लिने गर्छु। अहिले मैले यसो हेर्दाखेरि सबभन्दा बढी त्यो सख्त घाइते भएको चाहिँ म रहेछु जस्तो लाग्यो, किनभने अरू साथीहरू त अहिले फिल्डमा हिँडिरहनु भएको छ, काम गर्न सक्नु भइसक्नु भएको छ, अनि अझै सबैलाई चाहिँ रबर बुलेट लागेको रहेछ, मलाई चाहिँ मेटल बुलेट लागेको रहेछ। अनि जस्तो अब यो बेलामा अब कसैले यसो सोधिदिन्छन् कि सम्झिन्छन् कि भनेर होइन, तर तपाईँको त्यो चाहिँ नहुँदो रहेछ।
जस तपाईँले त योभन्दा अगाडि पनि आक्रमणहरू बेहोरेको भन्नुभयो होइन, यस हिसाबले चाहिँ ल अब हजुर फ्रिलान्स हुनुभयो, हजुरको त आफ्नै मिडिया छ, भोलि गएर हजुरकै पनि रिपोर्टरहरू फिल्डमा जानुहोला होइन, त्यो हिसाबले एउटा सञ्चार संस्थाले अथवा सरकारी तहबाटै पत्रकारको पेसागत र व्यक्तिगत सुरक्षाको लागि चाहिँ के गरिनुपर्छ जस्तो लाग्छ हजुरलाई?
पत्रकारिताको बारेमा लेख्ने बोल्ने व्यक्ति संस्था धेरै छन्, उनीहरू लेख्छन् बोल्छन्, तर कार्यान्वयन गर्ने ठोस योजना बनाएर चाहिँ यसरी जानुपर्छ भन्ने खालका चाहिँ काम केही पनि हुँदैन। जस्तो पोलिटिकल पार्टीहरूले पनि त्यही गर्छन् नि, अब जस्तो प्रधानमन्त्री हुन्छ, मन्त्री हुन्छ, अब हामी यस्तो गर्नुपर्छ, हामी चाहिँ अब त्यो काम गर्नुपर्छ भन्छन्, अब हामी यो गर्छौँ त्यो गर्छौँ यस्तो यसरी चाहिँ गरिरहेछौँ भन्दैनन्। त्यो एउटा हाँसो लाग्दो कुरा त्यो छ कि, जो जिम्मेवारीमा पुगेको हुन्छ त्यो मान्छेले चाहिँ त्यो रिजल्ट देखाउने एक्सनमा चाहिँ जाँदै जाँदैन कि, उसले पनि सुझाव दिन्छ कि। हाम्रो पनि त्यस्तै भएको छ, हाम्रो पनि सरकारी तवरमै सञ्चार मन्त्रालय छ, सूचना विभाग छ, प्रेस काउन्सिल छ, अनि सरकारी निकाय नभएका होइन, तर तिनीहरूले चाहिँ पत्रकारहरूका लागि चाहिँ पत्रकार सुरक्षाका लागि भनेर चाहिँ उनीहरूले खासै ठोस काम गरे जस्तो लाग्दैन मलाई, किनभने जो फिल्ड रिपोर्टिङ गर्छ, जोखिमपूर्ण क्षेत्रमा जान्छ, ती पत्रकारहरूलाई चाहिँ बेला बेलामा तालिम दिने अनि सावधानीका लागि चाहिँ त्यस्ता उपकरणहरू दिने, यदि दिन सकेन भने त पनि अनुदानमा दिने, पत्रकार जस्तो भिडभाडमा जो रिपोर्टिङ गर्छ, जस्तो सबभन्दा बढी जोखिम फोटो पत्रकार, भिडियो ग्राफरहरू बढी जोखिम हुन्छ, किनभने उनीहरू त फिल्डमै गएर काम गर्नुपर्छ. उनीहरूको लागि चाहिँ विशेष खालको हेलमेटहरू के हुनसक्छन् होइन, उनीहरूको चाहिँ त्यो लाइफ ज्याकेटहरू के हुनसक्छ, अनि त्यस्ता खालको उपकरणहरू जहाँ चाहिँ अब जस्तो युद्ध पत्रकारहरूले प्रयोग गर्ने खालका जुन हुन्छ त्यो चाहिँ यस्ता खालका बुलेट चल्ने ठाउँमा, यो सशस्त्र समूहको उपस्थित हुने ठाउँमा चाहिँ रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई चाहिँ सकेसम्म उनीहरूको चाहिँ जीवन बचाउने खालका चाहिँ उपकरणहरू प्रदान गरी उनीहरूलाई चाहिँ त्यस्तो ठाउँमा चाहिँ कसरी जोगिने भन्ने खालका चाहिँ उनीहरूलाई चाहिँ आत्मरक्षा सम्बन्धी चाहिँ केही तालिमहरू दिने, अनि यस्तो गऱ्यो भनेदेखि अलिकति राम्रो हुन्थ्यो. अनि अर्को अब सकभर सावधानी अप्नाउँदै पनि घाइते हुनसक्छन्, घाइते भइसके पछाडि चाहिँ उसको कन्डिसन के छ, उसले चाहिँ अब तत्काल काम गरेर खान सक्छ कि सक्दैन, उसको चाहिँ आर्थिक समस्या छ कि छैन, ऊ चाहिँ भोलि यो क्षेत्रबाटै पलायन हुनुपर्ने अथवा उसलाई चाहिँ अन्य खालका चाहिँ थप समस्याहरू चाहिँ आउन सक्छन् कि भनेर चाहिँ त्यो पत्रकारलाई चाहिँ उसलाई आर्थिक सुरक्षा कसरी दिन सकिन्छ. जस्तो सरकारले चाहिँ कुनै एउटा फन्ड नै बनाएर जो चाहिँ दुर्घटनामा परेका पत्रकारहरू रिपोर्टिङ गर्दा आफ्नो काम गर्दा गर्दै पत्रकार छ भनेको अर्कै काम गरेको छ र घाइते भने त्यो हेर्नु परेन. जस्तो म पत्रकार भएँ तर म पत्रकारिताको काममा नलागेर अरू नै काममा हिँडिरहेको बेला म दुर्घटनामा परेँ त्यसमा हेर्नु परेन. तर जो चाहिँ फिल्डमा म चाहिँ सञ्चारकर्मै गर्छु मेरो पेसा नै यही हो भनेर चाहिँ ऊ खटिरहेको बेलामा ऊ दुर्घटनामा पऱ्यो अथवा उमाथि आक्रमण भयो अथवा केही समस्या पऱ्यो भने चाहिँ उसलाई चाहिँ बरु सरकारले कुनै फन्ड बनाएर अथवा कुनै पत्रकारितासँग सम्बन्धित संस्थाले भने, किनभने सरकारले नै जबै काम त गर्दैनन् हाम्रो देशमा. अनि जस्तो हामी चाहिँ सामाजिक उत्तरदायित्व वहन गर्छौँ भनेर चाहिँ लागि परेका सङ्घ संस्थाहरू हुन्छन् नि, त्यस्ता सङ्घ संस्थाहरूले चाहिँ ल पत्रकारहरूलाई चाहिँ के भयो भने हामी चाहिँ त्यो बेलालाई सहयोग चाहिन्छ भने उसलाई चाहिँ एउटा फन्ड बनाएर अनि त्यो पत्रकारको चाहिँ के आवश्यकता छ त्यही अनुसार चाहिँ सहयोग पुर्याउने खालको चाहिँ एउटा संयन्त्र चाहिँ स्थापना हुनसक्यो भने चाहिँ जस्तो अब अहिले म जस्तो घाइते भएको बेलामा होइन काम गर्न नसक्ने पत्रकारहरूलाई त उनीहरूले जस्तो एक दुई महिना चाहिँ ल तपाईँले रेस्ट गर्नुपर्ने रहेछ, तपाईँले एक दुई महिना चाहिँ तपाईँले जति इन्कम गर्न सक्नुहुन्थ्यो तपाईँले व्यक्तिगत रूपमा तपाईँले यति सहयोग गर्छ यति हुँदाखेरि तपाईँले रिकभर भएपछि फेरि तपाईँ आफ्नो काममा फर्कन सक्नुहुन्छ भनेर चाहिँ मद्दत गर्ने खालको चाहिँ त्यस्तो खालको मेकानिजम भयो भने चाहिँ धेरै पत्रकारहरूलाई चाहिँ सजिलो हुन्थ्यो. बेला बेलामा तपाईँको पत्रकार बिमाको कुरा पनि आउँछ तर त्यसलाई उनीहरूले स्ट्रङली लागू गरेका छैनन्. अब उनीहरूले सूचना जारी गर्छन् त्यहाँ जो जान्छन् उनीहरूको गरेका होला तर ठ्याक्कै मेरो चाहिँ बिमा भयो जस्तो मलाई लाग्दैन.
जस्तो सुरेश रजकको केसदेखि भनौँ, सुरेश भुलको केस त इन्भेस्टिगेसनमा छ, अदालतमा छ, सुरेश रजकको इन्भेस्टिगेसन नै भएको छैन, अझै पनि फ्यामिलीले कुरिरहेका छन्. अब हजुरहरू पनि चार पाँचजनामाथि आक्रमण भयो, प्रहरीतिरबाट भयो, आन्दोलनकारीबाट भयो, कताबाट भयो, अब कसलाई दोषी मान्ने त यसमा होइन. अब यसमा चाहिँ कसरी चाहिँ यो दण्डहीनताको जुन यो निरन्तरता छ यसलाई चाहिँ कसरी रोक्न सकिएला, हजुरहरूलाई न्याय चाहिँ कसरी दिन सकिएला त?
पत्रकार भनेको आन्दोलनकारी पनि होइन, अनि तपाईँको सरकारी निकाय पनि होइन, त्यो एउटा स्वतन्त्र ढङ्गले सूचना सञ्चालन गर्नुभएको मान्छेमाथि चाहिँ गोली हानिएको छ. अनि अब यसमा चाहिँ तपाईँको यो नयाँ घटना पनि होइन, किनभने पत्रकारले त ज्यानै योभन्दा अगाडि त ज्यानै पनि गुमाउनु परेको छ होइन, भाग्यवश हामी चाहिँ बाँच्यौँ यो पटकको. एटलिस्ट त्यो सरकारी निकाय त एउटा राज्य नागरिकलाई हेर्ने, नागरिकको रक्षा गर्ने जिम्मेवारी बोकेको एउटा संस्था हो. आफ्नो असन्तुष्टि पोख्न आन्दोलनकारीहरू आयो भन्दैमा उनीहरूलाई चाहिँ विवेकहीन तरिकाले निर्मम दमन गर्न पनि भएन. अझ त्यसमा पनि त्यहाँ पत्रकारै छ भने पनि छ भने त उनीहरू अलिकति विचार चाहिँ गर्नुपर्ने हो. यदि कोही आन्दोलनकारीले राष्ट्रलाई ठुलै क्षति पुर्याइरहेको छ भने त्यसलाई टार्गेट गरेर उसको खुट्टामा हानेर उसलाई घाइते बनाएर राज्यले थप क्षति हुनबाट जोगाउने काम प्रहरीको हो जस्तो लाग्छ. तर यो उसमा चाहिँ के देख्यो भने प्रहरीले त्यो अन्धाधुँध गोली हानेको देख्यो, क्यामेरा बोकिरहेको हुन्छ, खिचिरहेको हुन्छ, त्यो त थाहा हुन्थ्यो. तर उनीहरूले त्यो राज्य पक्षले यस्ता कुराहरू ध्यान नदिए जस्तो लाग्छ. जस्तो जति पनि आन्दोलनहरूमा पत्रकारहरूमाथि फेरि प्रहरीले चाहिँ आक्रमण गर्छ कि, जस्तो सानातिना अरू जुलुसहरू भइरहेछ ठाउँमा पनि लाठी चार्ज गर्दाखेरि त्यहाँ पत्रकार खिचिरहेको हुन्छ, उसले त्यो रिस उठाएन उसलाई पनि हानिदिन्छ. यो चाहिँ तपाईँको सुरक्षा निकायलाई पनि पर्याप्त तालिम नभए जस्तो लाग्छ. आन्दोलन कसरी नियन्त्रण गर्ने, भिड कसरी नियन्त्रण गर्ने भन्ने खालको तालिमको अभाव त नेपालमा छँदैछ. निशस्त्र नागरिकले जुलुस प्रदर्शन गरिरहेको ठाउँमा कहिले पनि त्यहाँ चाहिँ त्यो ठुला हतियारधारी प्रहरी, सशस्त्र प्रहरी अथवा प्रहरी त्यहाँ लान मिल्दैन. जस्तो धेरैवटा देशहरूको चाहिँ त्यो भिड नियन्त्रणको अभ्यास हामीले भिडियोमा हेर्दाखेरि देख्दाखेरि पनि त्यो अति ठुलो खालको प्रोटेस्ट भयो त्यहाँ प्रदर्शनकारीले नि बम हान्न थाले भयो भने चाहिँ त्यहाँ सशस्त्र फौज बोलाउने काम हुन्छ न त जसको जो चाहिँ दुईवटा हात खाली लिएर प्रदर्शन गरिरहेछन् भने त्यहाँ चाहिँ बन्दुकधारी प्रहरी पठाउनु आवश्यकै हुँदैन कि बानेश्वरमा पनि त्यही भएको थियो कि अब त्यहाँ पनि संसद भवनभित्र त्यहाँ एउटा सशस्त्रको बेस क्याम्प नै छ अनि अहिले धेरैले चाहिँ यो अन्त यो विदेशीको षड्यन्त्र हो यो गोरु गोलीहरूले नै चलायो भन्छन् तर मलाई चाहिँ लाग्दैन म संसदमै रिपोर्टिङ गरिरहेको संसद भवनभित्रै त्यहाँको सबै भौतिक संरचनादेखि लिएर त्यहाँको सुरक्षा निकाय कति बस्छन् सबै थाहा भएको हुनाले चाहिँ त्यो बेस क्याम्पमा भएका प्रहरीहरूले चाहिँ त्यो चाहिँ स्वचालित अत्याधुनिक हतियारहरू चाहिँ त्यो विद्यार्थीमाथि चलाएका छन् यो भन्ने अनि यसमा चाहिँ बाहिरको घुसपेट हुने खालको त्यो खालको सम्भावना वातावरण केही पनि छैन अनि यो चाहिँ राज्यले नै मानव अधिकार उल्लङ्घन गरेको चाहिँ मलाई महसुस हुन्छ
अब जस्तो तपाईँको विचारमा चाहिँ होइन तपाईँलाई चाहिँ के गरी चाहिँ न्याय हुन्छ अब मेरो न्यायको लागि के गरिनुपर्छ जस्तो लाग्छ
दोषीमाथि चाहिँ कारवाही हुनैपर्छ कि जस्तो यो जसले चाहिँ अब यसरी यति ठुलो हत्याकाण्ड हुने गरी यति ठुलो चाहिँ नरसंहार हुने गरी चाहिँ आदेश दियो होइन राज्य सञ्चालन गर्ने निकायमा बसिसके पछाडि जुनसुकै बेला पनि जुलुस हुनसक्छ भिड हुनसक्छ त्यसलाई कसरी नियन्त्रण गर्ने त्यो खालको उनीहरूले चाहिँ मेकानिजम बनाउनुपर्छ ना सकेसम्म नागरिकको चाहिँ कम क्षति हुने चाहिँ उनीहरूले सुरक्षा रणनीतिहरू अप्नाउनुपर्छ माथिल्लो तहदेखि तल्लो तहसम्म चाहिँ यो घटनामा कसले के दोष गल्ती गरेका छन् त्यो गल्ती औल्याएर चाहिँ तिनीहरूलाई कारवाही हुनु पऱ्यो होइन अनि आगामी दिनमा चाहिँ यस्ता गल्तीहरू चाहिँ नदोहोऱ्याउनका लागि चाहिँ उनीहरूलाई नयाँ आउने सत्ता सञ्चालकहरूलाई पनि त्यो चाहिँ उनीहरूलाई सुझाव दिनु पऱ्यो होइन दण्डहीनता चाहिँ हुनु हुँदैन राज्यमा हामी चाहिँ कानुनी शासनको पालना गर्छौँ भन्ने अनि तपाईँको संविधान कानुनमा पनि हामी चाहिँ विश्वमै नभएका चाहिँ हामीले नयाँ खालका व्यवस्था राखेका छौँ भन्ने तर व्यवहारमा चाहिँ ठिक उल्टो हुने नगरी यो चाहिँ हुनु भएन भन्ने लाग्छ चलाइरहेको छ त्यो अहिले त्यही दुई चारवटा न्युज मात्रै भए पनि हाल्छु भनेर चाहिँ म अहिले यहाँ आएको अहिले
एक्लै हुनुहुन्छ
डेस्कबाट अनि यहाँ केही फोन गर्छु त्यो सूचना केही लिनु पर्यो मोबाइलबाट सजिलो भइहाल्छ वाट्सएप मोबाइल प्रयोग गर्छु अनि अहिले अब साथीहरू त्यस्तो छैन अब एक्लै चाहिँ न्युज अपडेट गर्ने काम मात्रै गरिरहेको छु अब भोलिका दिनमा चाहिँ अब अलिक म निको भइसके पछाडि मलाई त यसले एउटा पाठ त सिकाएको छ मलाई मात्र होइन मैले सिकेको पाठ त मैले अरू साथीहरूलाई पनि सेयर गर्छु सबभर गोली चलेको ठाउँमा चाहिँ कसरी हुन्छ आफू सुरक्षित रहनुपर्छ भन्ने खालको अब एउटा खालको सन्देश चाहिँ फैलाउनुपर्छ भन्ने मलाई लाग्छ अनि मेरो सोचाइ के छ भन्दाखेरि भिडभाडमा कसरी रिपोर्टिङ गर्ने यो खालको समाचारै उत्पादन भएको जस्तो लागेन मलाई क्या हामीले एउटा राम्रो खालको भिडियो बनायौँ पत्रकारहरूलाई पनि त काम लाग्छ नि त जुलुसहरूमा जस्तो बिग्रेका चाहिँ अनुभवहरू पुराना पाका पत्रकारहरूले पनि त्यस्ता भोगेका हुनसक्छन् ती कुराहरूलाई समेटेर कसरी चाहिँ सुरक्षित रिपोर्टिङ गर्ने यस्ता खालका चाहिँ सामग्री पनि बनाउनुपर्छ कि भन्ने जस्तो मैले अहिले सोचिरहेको छु अनि अहिले त तपाईँको अनलाइन सञ्चार माध्यम आइसके पछाडि पाठकहरूमा चाहिँ समाचारको विश्वसनीयता एकदमै घटेको छ यो पत्रकार यो मिडियामा आएको समाचार साँचो हो कि झुटो हो भनेर चेक गर्नलाई चाहिँ अहिले तपाईँको अडियन्सले चाहिँ अरू दुई चारवटा मिडिया चाहन्छ त्यसो पनि सेम प्रकारको समाचार आएछ उस्तै उस्तै आएछ ए हो रहेछ भन्ने खालको स्थिति छ अनि मैले क्यामेरा बोक्नु मेन कारण म अनलाइन मिडियामा आइसके पछाडि अहिले तपाईँको धेरै खालका फेक न्युजहरू आउने तपाईँको चाहिँ भएका नभएका कुराहरू झुटा कुराहरू पनि आउने अनि एटलिस्ट हामीले त्यो समाचारमा भिडियोसहित भनेर चाहिँ त्यो भिडियोको क्लिप पनि राख्यो भने चाहिँ पब्लिकले ट्रस्ट गर्छ ए यो त हो रहेछ उसले त आँखाले पनि देख्छ अनि मैले रातोपाटी अनलाइनमा काम गर्दा त्यो अभ्यास गरेँ अनि सकभर अब यो पत्रकार सुरक्षाको लागि चाहिँ पत्रकार स्वयं र राज्यले पनि केही चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई
धन्यवाद तपाईँले धेरै कुराहरू सेयर गर्नुभयो तपाईँलाई एकदम शुभकामना शीघ्र स्वास्थ्य लाभको छिट्टै फिल्डमा गएर रिपोर्टिङ गर्दै गर्नुभएको देख्न पाऊँ होइन हामी सबैले
आजको पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनको लागि हामीलाई freedomforum2005@gmail.com अर्थात् 01-410-2030 फोन गरेर पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ यससँगै आजको पडकास्टबाट बिदा चाहन्छौँ नमस्कार